यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोशीमा 10 भदौमा आएको विनाशकारी बाढ़ीका कारण त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका 2 जनाको जीवितै उद्धार गरिएको छ। रासोपा सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सुरुङभित्रबाट सञ्जय शाह र कवीर महर्जनको जीवितै उद्धार गरिएको जानकारी दिनुभयो। जीवितै उद्धार भएका महर्जन त्रिशुली 3A जलविद्युत आयोजनाका सुपरभाइजर हुनुहुन्छ भने शाह नेपाल विद्युत प्राधिकरणका कर्मचारी हुनुहुन्छ। सेना र सशस्त्र प्रहरीले विदेशी उद्धारकर्मीहरूको सहयोगमा उहाँहरूको उद्धार गरिएको हो। यसअघि उद्धार टोली र सुरुङभित्र फँसेका व्यक्तिबीच दोहोरो संवाद भएको थियो। सुरुङभित्र फँसेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना सशस्त्र प्रहरीको टोली परिचालित छ। सांसद नेपानीका अनुसार अन्य व्यक्तिको पनि उद्धारका लागि टोलीले प्रयास जारी राखेको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण आजसम्म 1293 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार रसुवामा 140, नुवाकोटमा 186, धादिङमा 65, चितवनमा 359, गोर्खामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 221 र नवलपरासी पश्चिममा 194 र भारतमा भेटिएको नवलपरासी पश्चिममा बुझाइएको 18 गरी 1293 शव फेला परेको हो। घाइते भएका मध्ये 2 जनाको उपचारका क्रममा मृत्यु भएको छ, जसमध्ये 1 जनाको टिचिङ अस्पताल र 1 जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरूष र 453 नखुलेको घरी जम्मा 1030 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 846 गरी 2106 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएका 1263 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा पनि राखिएको प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। चीनले नेपालसँग आपतकालीन जलविज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सुसहयोग गर्ने काठमाडौँ स्थित चिनिया दूतावासले जनाएको हो। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछन्। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरुङ रसुवा सीमानाकामा भीषण पहिरो गए देखिने नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। विपद लगतै चिनिया प्रशासनले नेपालको मौसम विभागसँग भिडियो मार्फत मौसम सम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसम सम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण प्रभावित 13,000 भन्दा बढ़ीको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 13,093 जनाको उद्धार गरिएको हो। प्राधिकरणका अनुसार हालसम्म 1,293 जनाको शव संकलन गरिएको छ भने 5,083 अझै सम्पर्कविहीन हुनुहुन्छ। हाल विभिन्न अस्पतालमा 5,397 जनाको उपचार भइरहेको छ। हाल नुवाकोट, धादिङ, रसुवाका होल्डिङ सेन्टरमा 4,521 जनालाई राखिएको छ। प्रभावित क्षेत्रमा 21,421 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोशी क्षेत्रमा गएको बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्लाधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वागले सदस्य सचिव रहनु भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपरान्ह 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
*14 ## डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाव बढ़ाउने अमेरिकी अभियान अपरेशन इकोनोमिक आउटकास्टमा युरोपेली संघ ईयू औपचारिक रूपमा सहभागी भएको बताउनु भएको छ। पश्चिम एशियामा द्वन्द्व जारी रहेका बेला इरानमाथि दबाव बढ़ाउन ईयूको सहभागिता महत्वपूर्ण भएको उहाँले बताउनुभयो। बेसेन्टले सामाजिक सञ्जाल एक्स मार्फत ईयूको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई हुने आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ्ने बताउनुभयो। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।